यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ पर्सि उम्मेद्वारी दर्ता हुँदै निर्वाचनका लागि आज मध्यरातीदेखि आचार संहिता लागू हुने। पार्टीको आधिकारिकतालाई लिएर नेपाली कांग्रेस देउवा पक्षद्वारा सर्वोच्च अदालतमा रिट दर्ता। सुनसरीको धरानमा बस दुर्घटनामा 5 जनाको मृत्यु र इरानमा हालै भएको प्रदर्शनका क्रममा हजारौं नागरिक मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह खमेनीको स्वीकारोक्ति। हिंसा भड़काउन अमेरिकाले मुख्य भूमिका खेलेको आरोप।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्सि मंगलबार उम्मेद्वारको मनोनयन पत्र दर्ता कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। उम्मेद्वारले आफ्नो निर्वाचन क्षेत्रमा रहेको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गर्न सक्ने आयोगले जनाएको छ। मनोनयन पत्र दर्ता गर्दा उम्मेद्वारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपि, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा, प्रस्तावक र समर्थकले सही छाप गरेको रितपूर्वकको मनोनयन पत्र पेश गर्नुपर्ने आयोगले जनाएको छ। आयोगका अनुसार धरौटी रकम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरेको रसिद, उम्मेद्वार हुने व्यक्तिको सो घोषणा, निर्वाचन आचार संहिता बमोजिमको प्रतिबद्धता लगायतका आवश्यक कागजात पेश गर्नुपर्नेछ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचार संहिता 2082 लागू हुने भएको छ। निर्वाचन आयोगको आज बसेको बैठकले निर्वाचन आचार संहिता 2082 लागू हुने निर्णय गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर झिसीले जानकारी दिनुभयो। निर्वाचनमा स्वतन्त्र, स्वच्छ, निष्पक्ष र पारदर्शी एवं मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन 2073 दफा 22 दिएको अधिकार प्रयोग गरी आयोगले आचार संहिता बनाई लागू गरेको उहाँले बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच आज छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, परराष्ट्र मन्त्री बालानन्द शर्मा, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारी सहभागी हुनुहुन्थ्यो। आगामी फागुन 21 गते हुने निर्वाचनका लागि यही माघ 6 गते प्रत्यक्षतर्फको उम्मेद्वारी मनोनयन गर्नुपर्ने कार्यतालिका रहेको छ। फागुन 21 गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम शुरू गरेको छ। हाल सामाजिक सञ्जाल मार्फत शुरू गरिएको मतदाता शिक्षा कार्यक्रम चाँडै नै निर्वाचन क्षेत्रहरूमा पनि शुरू हुने आयोगले जनाएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
निर्वाचन आयोगले फागुन 21 गते हुने निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम शुरू गरेको छ। विभिन्न तहमा सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमको शुरूआतमा आयोगको सामाजिक सञ्जालहरूका साथै वेबसाइटबाट मतदाता शिक्षा कार्यक्रम शुरू भइसकेको छ। आयोगले फिल्डमा हुने मतदाता शिक्षाका लागि नमूना मतपत्र छपाई सम्पन्न गरिसकेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई।
सामाजिक सञ्जालमा पहुँच भएका मतदाताहरू धेरै हुनुहुन्छ। हाम्रो हामीले उहाँहरूलाई लक्षित गरेर सामाजिक सञ्जालबाट निशुल्क रूपमा गरिने प्रचार प्रसार र यो चाहिँ मतदाता शिक्षाका कार्यक्रमहरू अगाडि विगतदेखि नै बढाइसकेका छौँ। फिल्ड लेभलमा मतदाता शिक्षा सञ्चालनको विषयमा अब धारणा पत्र तयार भएर काम अगाडि बढिरहेछ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी बनाउनका लागि मतदाता शिक्षा महत्वपूर्ण हुने गर्दछ। प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीका लागि प्रयोग हुने छुट्टा एउटै मतपत्र, उम्मेद्वारको नाम र मतदान चिन्ह पहिचान गरी मतदान गर्न मतदाता शिक्षा आवश्यक हुने गर्दछ। विभिन्न संघ संस्थाको सहकार्यमा निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम गर्ने र त्यसका लागि ठूलो संख्यामा स्वयंसेवक खटाउने जनाएको छ। आयोगका अनुसार यसपटक मतदाता नावलीमा 10.25 लाख नयाँ मतदाताहरू थपिएका छन्। आयोगले नयाँ पुराना मतदाता लक्षित कार्यक्रम बनाएको जनाएको छ। नयाँ मतदाताहरू अधिकांश सामाजिक सञ्जालमा अभ्यस्त भएकाहरू नै हुनाले आयोगले सामाजिक सञ्जाल केन्द्रित मतदाता शिक्षालाई प्राथमिकता दिएर अगाडि बढ़ाएको हो। आयोगका प्रवक्ता भट्टराईका अनुसार मतपत्र, मतदान स्थल, मतदान गर्ने तरिका लगायतका विषयमा स्वयंसेवकहरूले गाउँघरमै पुगेर मतदाताहरूलाई जानकारी गराउने गरी तयारी अगाडि बढ़ाएको छ।
मतपत्र समानुपातिको कस्तो छ, प्रत्यक्षतिरको कस्तो छ, कसरी मतदान गर्यो भने सदर हुन्छ, कसरी गर्यो भने बदर हुन्छ भन्ने टेक्निकल विषयहरू चाहिँ फिल्डमा पुगेर पनि स्वयंसेवकहरूले सिकाउनु हुनेछ। अहिले चाहिँ प्रक्रिया अगाडि बढेको छ।
निर्वाचन शिक्षाले आम मतदातालाई आफ्नो राजनीतिक अधिकारको प्रयोग गर्न सक्षम र सचेत बनाउँदछ। त्यसका साथै आम मतदातालाई निर्वाचन प्रति उत्प्रेरित पनि गर्ने गर्दछ। निर्वाचनमा बदर मतको संख्या घटाउन मात्र नभई लोकतान्त्रिक विधि र प्रक्रियालाई मजबूत बनाउन मतदाताहरू सचेत र सक्षम हुनु जरूरी छ। यसोदा अधिकारी रेडी नेपाल काठमाडौँ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकतालाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भएको र सोही कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेपछि देउवा पक्षले आज सर्वोच्चमा रिट दर्ता गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले रिट निवेदन दर्ता भएको र भोलि सार्वजनिक विदा परेका कारण 6 गते मंगलबारका लागि पेशी तोकिएको जानकारी दिनुभयो। रिटमा अवैधानिक रूपमा विशेष महाधिवेशनबाट गठन भएको कार्यसमितिलाई भंग गर्नुपर्ने, 6 गतेको प्रतिनिधि सभा निर्वाचनको उम्मेद्वारी मनोनयन रोक्नुपर्ने र यदि मनोनयन भइसकेको भए स्थगित गरेर मनोनयनका लागि अर्को मिति घोषणा गर्नुपर्ने तथा गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने आयोगको निर्णय बदर गर्नुपर्ने माग गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो। सुनसरीको धरानमा यात्रुवाहक बस दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ भने 24 जना भन्दा बढ़ी घाइते भएका छन्। धनकुटाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस धरानको 0 पोइन्टमा दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको र उनीहरूको शनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईले जानकारी दिनुभयो। घाइतेहरूको धरानका विभिन्न अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गाड़ीको ब्रेक फेल भएर घुम्तीमा रहेको घरमा गएर ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। यसैगरी उदयपुरमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ। उदयपुरको उदयपुरगढ़ी गाउँपालिका साथ अँधेरी स्थित मदन भण्डारी लोकमार्गमा आज भएको ट्रक दुर्घटनामा परि चालक र सहचालकको मृत्यु भएको र मृतकको शनाखत हुन बाँकी रहेको उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले जानकारी दिनुभयो। सरकारले सहकारीमा भएको व्यतिथि सम्बन्धी अध्ययन गर्नका लागि जाँचबुझ आयोग 2082 गठन गर्ने निर्णय गरेको छ। माघ 2 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा संचार मन्त्री खरेलले मानव बाघ अन्तर्सम्बन्ध व्यवस्थापन परियोजनाको लागि विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने 36,21,983 बराबरको अमेरिकी डलर सहायता स्वीकार गर्ने निर्णय भएको बताउनुभयो। संचार मन्त्री खरेलले बुढ़ी गण्डकी जलाशयुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने र जापान, भूटान, थाइल्याण्ड लगायतका मुलुकमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू भएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको 19 अधिवेशनको पहिलो बैठकले आज राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ। 2008 सालमा कञ्चनपुरमा जन्मनु भएका बोहराको 74 वर्षको उमेरमा गत पुष 30 गते निधन भएको थियो। 2080 सालमा नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेशबाट निर्वाचित बोहरा 2070 सालमा संविधानसभा सदस्य हुनुहुन्थ्यो। राष्ट्रिय सभाको अर्को बैठक यही माघ 9 गते शुक्रबार दिउँसो 1:15 बस्नेछ। राष्ट्रिय सभाका सदस्यहरू नारायण काजी श्रेष्ठ, वामदेव गौतम र भगवती नेउपानेले पदबाट राजीनामा दिनुभएको छ। उहाँहरूले राष्ट्रिय सभा बैठक सकिए लगत्तै आज राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल समक्ष राजीनामा दिनुभएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। राष्ट्रिय सभा सदस्यहरू श्रेष्ठ, गौतम र नेउपाने तीनैजनाको राष्ट्रिय सभा सदस्यको कार्यकाल 20 फागुनमा सकिँदै थियो, तर उहाँहरूले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार हुने भएपछि माघ 6 गते मनोनयन दर्ता गर्नु अघि आजै राष्ट्रिय सभा सदस्यबाट राजीनामा गर्नुभएको हो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रमुख पदबाट राजीनामा दिनुभएको छ। उपप्रमुख सुनिता डंगोल समक्ष उहाँले आजैदेखि लागू हुने गरी राजीनामा पेश गर्नुभएको प्रमुख शाहको सचिवालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउन राष्ट्रिय समाचार समिति लगायतका संचार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। राजसका कर्मचारीलाई आज सामाजिक सुरक्षा कोषमा आबद्धता सम्बन्धी परिचय पत्र वितरण गर्दै संचार मन्त्री खरेलले जिम्मेवार, जवाफदेही, व्यावसायिक संचार माध्यमका रूपमा राजसले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। एक फरक प्रसंगमा मन्त्री खरेलले देश बसाउन र बनाउन आफ्नो क्षेत्रबाट इमानदारीताका साथ लाग्न सम्पूर्ण तह र तबकालाई आह्वान समेत गर्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी अन्तर्गत रेडियो नेपाल र नेपाल टेलिभिजन सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। पीएसबी नेपाल संचालक समितिको पुष 29 गते बसेको संचालक समिति बैठकले कोष सञ्चालनका लागि कार्यविधि बनाउँदै कोषमा संस्था आबद्ध हुने निर्णय गरेपछि यही माघ महिनादेखि आबद्ध हुने गरी सूचीकृत भएको हो। पीएसबी नेपालको यो निर्णयबाट संस्थामा कार्यरत करार, बुलेटिन बेसिस तथा दैनिक ज्यालादारीका कर्मचारीहरू लाभान्वित हुनेछन्। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई थप चुस्त एवं सुदृढ़ पार्ने कार्य अघि बढ़ाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
आसन्न निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न यति बेला सुदूरपश्चिम प्रदेशका 9 जिल्लामा एकीकृत सुरक्षा योजना तर्जुमा गरी निर्वाचन सुरक्षा केन्द्रित कार्य थालिएको छ। निर्वाचन सुरक्षालाई लक्षित गरी स्रोत साधनको बन्दोबस्ती तथा जनशक्ति व्यवस्थापनका लागि तयारीको काम अघि बढ़िरहेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओम बहादुर राणा निर्वाचन सुरक्षाका लागि 3 चरणको सुरक्षा योजना रणनीति तयार पारिएको र अहिले निर्वाचन पूर्व सुरक्षा योजना अनुसार सुरक्षा तयारीको काम भइरहेको बताउनुहुन्छ।
प्रहरी, शस्त्र प्रहरी, अनुसन्धान, त्यसपछि नेपाली सेना र स्थानीय प्रशासन समन्वय गरेर निर्वाचन पूर्व गर्ने सुरक्षा योजनाहरूलाई चाहिँ मिटिङ बसेर अगाडि बढाइरहेका छौँ।
प्रतिनिधि सभातर्फ 16 निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा 1168 मतदान स्थल तोकिएका छन् भने 2186 मतदान केन्द्र कायम गरिएको छ, जसमध्ये 481 मतदान स्थल अति संवेदनशीलको सूचीमा छन्। मतदान स्थलको सुरक्षा संवेदनशीलता हेरेर सुरक्षाकर्मी खटनपटन हुने गरी आवश्यक तयारी अघि बढाइएको डीआईजी राणाको भनाइ छ।
सामान्य र संवेदनशील, अति संवेदनशील गरेर त्यही अनुसारको क्याटेगोराइज पनि गरेका छौँ। त्यही अनुसारको जनशक्ति चाहिँ पहिचान हुन्छ। यसमा चाहिँ नेपाल प्रहरीको 7503 निर्वाचनको समयमा खटिने तयारी भइराखेको छ।
निर्वाचन सुरक्षाका लागि प्रदेशभर 7500 नेपाल प्रहरी, 13702 निर्वाचन प्रहरीका साथै सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेना परिचालन हुने बताइएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दार्चुलाको शैलेश शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसहित 8 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। आर्थिक वर्ष 2078-79 नागार्जुन दानेश्वर आधुनिक बाख्रा फार्म निर्माण गर्दा सम्झौता बमोजिम नगरेको तथा बाख्रा खरिद गरी वितरण गरेको भनी झुट्टा बिल भरपाईका आधारमा भुक्तानी लिइदिई भ्रष्टाचार गरेको आरोपमा विष्टसहित 8 विरूद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाली सेनाले आम नागरिकलाई नेपाली सेनाको योगदान र विविध गतिविधिबारे जानकारी गराउने उद्देश्यले आजदेखि फोटो तथा वृहत प्रदर्शनी आयोजना गरेको छ। सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति अशोक राज सिग्देलले प्रदर्शनीको शुभारम्भ गर्नुभयो। प्रदर्शनीमा सैनिक पोशाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढ़ी, जंगल तथा पहाड़ी युद्धकला, विशेष फौजीको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद व्यवस्थापन, खेलकूद, सैनिक विद्यालय, राष्ट्रिय सेवादल लगायतका गतिविधि समेटिएका 13 कक्ष राखिएका छन्। सेना दिवस 2082 अवसरमा यही माघ 7 गतेसम्म सञ्चालन हुने प्रदर्शनी दैनिक बिहान 10 देखि साँझ 5 बजेसम्म हुनेछ। प्रदर्शनीमा आम नागरिकलाई जंगी अड्डाको पश्चिम गेटबाट निशुल्क प्रवेशको व्यवस्था गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले आज संचार मन्त्रालयबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा हुनुभएका सचिव राधिका अरियालको विदाई कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नियमित प्रक्रिया अनुसार सरुवा भएको स्पष्ट पार्नुहुँदै सचिव अरियालसँगको समन्वय राम्रो रहेको बताउनुभयो। सचिव अरियालले आफ्नो कार्यकालमा दूरसंचार, रेडियो तथा टेलिभिजन दर्ता नवीकरण, सार्वजनिक सेवा प्रसारण, डिजिटल नेपाल फ्रेमवर्क, गोर्खापत्र र राष्ट्रिय समाचार समितिका कानून सम्बन्धी देखिएका धेरै समस्याहरू समाधान भएको जानकारी गराउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इरानमा हालै भएको उग्र प्रदर्शनका क्रममा हजारौं मानिसले ज्यान गुमाएका स्वीकार्नु भएको छ। एउटा सम्बोधनका क्रममा नेता खामेनीले हजारौं मारिएका र सोहिंसा भड़काउन अमेरिकाको मुख्य भूमिका रहेको आरोप लगाउनु भएको छ। हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नागरिकलाई प्रदर्शन जारी राख्न आह्वान गर्दै प्रदर्शनमा इरानले कार्यवाही गरे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिनुभएको थियो। अमेरिकामा मुख्यालय रहेको इरानियन ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीले प्रदर्शनका क्रममा 3090 जनाको ज्यान गएको जनाए पनि त्यो संख्या अझै धेरै हुन सक्ने विश्लेषकहरूले आशंका व्यक्त गरेका छन्। डिसेम्बर 28 शुरू भएको प्रदर्शन इरानी सर्वोच्च नेताको शासन अन्त हुनुपर्ने मागसहित आन्दोलनमा परिणत भएको थियो। पाकिस्तानको कराँची स्थित एक शपिङ मलमा आग लागी हुँदा कम्तीमा 6 जनाको मृत्यु भएको छ। घटनामा अन्य 20 जना घाइते भएका छन्। नजिकैको अर्को शपिङ मलबाट शुरू भएको आगो सो मलमा सल्किएको थियो। सो मलमा 1200 पसल रहेका अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उपराष्ट्रपति राम सहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले 26 वार्षिक उत्सवका अवसरमा आइतबार काठमाडौँमा गरेको कार्यक्रममा उपराष्ट्रपति यादवले देशको ऊर्जा क्षेत्रलाई सबल र आत्मनिर्भर बनाउन निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। नेपालले जलविद्युत तथा नवीकरणीय ऊर्जाको सदुपयोग गरी ऊर्जा आयातको परनिर्भरता घटाउनु पर्नेमा जोड़ दिनुहुँदै उपराष्ट्रपति यादवले सस्तो र पर्याप्त ऊर्जा उपलब्ध भएमा नेपालको उद्योग, कृषि, सूचना प्रविधि लगायतका क्षेत्रमा समेत विकासको गति तीव्र हुने बताउनुभयो। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री अनिल कुमार सिन्हाले निजी क्षेत्रको सक्रियताले नेपाललाई लोड सेडिङ मुक्त बनाउँदै विद्युत निर्यात गर्ने अवस्थामा पुर्याएको बताउनुभयो। मन्त्री सिन्हाले हाल नेपालको कुल विद्युत उत्पादन करिब 4000 मेगावाट पुगेको र त्यसमध्ये 3300 मेगावाट भन्दा बढी जलविद्युत निजी क्षेत्रको योगदानमा उत्पादन भइरहेको बताउनुभयो। कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले हाल नेपालभर निजी क्षेत्रको सक्रियतामा 900 भन्दा बढी जलविद्युत आयोजनाहरूको काम अघि बढ़िरहेको बताउनुभयो। अर्थमन्त्री रामेश्वर खनालले फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड़ दिनुभएको छ। अर्थमन्त्री खनालले आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग गर्नुभएको छलफलमा कम भन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड़ दिनुभएको हो। अर्थमन्त्री खनालले त्यस अवसरमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोत जुटाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। नेपाल उद्योग परिसंघ सीएनआईले आसन्न निर्वाचनको घोषणा पत्रमा आर्थिक विषयलाई मुख्य प्राथमिकता चर्चामा राख्न राजनीतिक दलहरूसँग आग्रह गरेको छ। सीएनआईले अर्थतन्त्र सुधारका लागि लगानी मैत्री वातावरण निर्माण गर्न हरेक वर्ष कर नीतिमा हुने परिवर्तन अन्त्य गर्नुपर्ने, उद्यमशीलता प्रवर्धन गर्ने नीति अपनाउनु पर्ने, सूचना प्रविधिमा आधारित उद्यमलाई प्राथमिकता दिनुपर्ने तथा पर्यटन प्रवर्धनमा विशेष ध्यान दिनुपर्ने लगायतका सुझाव दिएको छ। आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले निर्वाचनबाट मुलुकले राजनीतिक निकाससँगै आर्थिक निकास पनि पाउनु पर्ने भएकाले दलका घोषणा पत्रमा मुलुकको आर्थिक सुधारका लागि स्पष्ट मार्गचित्र समेटिनु अति आवश्यक रहेको बताउनुभयो। नेपाली शेयर बजारमा आइतबार 8 अर्ब रुपियाँ भन्दा बढ़ीको कारोबार भएको छ। आइतबार 338 कम्पनीको करिब 1,66,00,000 कित्ता शेयरको खरिद बिक्री हुँदा 8,40,00,000,000 रुपियाँ भन्दा बढ़ीको कारोबार भएको नेप्सेले जनाएको छ। यो कारोबार रकम पछिल्लो 4 महिनाकै उच्च कारोबार हो। यसअघि गएको असोज 5 गते शेयर बजारमा 9 अर्ब माथिको कारोबार भएको थियो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेलकुद समाचार।
नेपालले आईसीसी T20 महिला विश्वकप ग्लोबल छनौटमा लजास्पद हारबाट शुरूआत गरेको छ। नेपालले आइतबार थाइल्याण्डसँग 8 विकेटको फराकिलो हार बेहोरेको हो। नेपालले दिएको 123 रनको लक्ष्य थाइल्याण्डले 16.5 ओभरमा 2 विकेट गुमाउँदै पूरा गर्यो। जिससँगै थाइल्याण्डले 2 अङ्क पनि हात पारेको छ। नेपालकी सीता राणा मगरले 2 विकेट लिइन्। त्यसअघि किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित 20 ओभरमा सबै विकेट गुमाएर 122 रन मात्र बनाउन सकेको थियो। नेपालकी ओपनर बिन्दु भुरावलले सर्वाधिक 44 रन बनाइन्। अर्की ओपनर सुनु खड्का 26 रनमा आउट हुँदा रुबिना छेत्री, बेलवासे 17 र कप्तान पूजा महतेले 12 रनको योगदान दिइन्। दुईपल्टको अग्रता जोगाउन नसक्दा नेपाल साफ फुटसल च्याम्पियनशीपमा भारतसँग बराबरीमा रोकिएको छ। नेपालले 3-3 गोलको बराबरी खेलेको हो। यो सँगै दुवै टोलीले 2 खेलबाट 4 अङ्क पुर्याएका छन्। खेलको 5 मिनटमा विक्रान्त नरसिंह राणाले नेपाललाई शुरूआती अग्रता दिलाएका थिए, तर त्यसको 1 मिनटमै नै लाङटुवाङले खेल बराबरीमा ल्याए। 25 मिनटमा अमित लामाले गोल गर्दै नेपाललाई 2-1 अग्रता दिलाए, तर 39 मिनटमा अनमोल अधिकारीले भारतलाई खेलमा फर्काए। त्यसको 5 मिनटपछि निखिल राजेन्द्र मालीको गोल मार्फत भारतले 3-2 अग्रता लियो, तर केही सेकेण्डमै विजय श्रेष्ठले गोल गर्दै नेपाललाई हारबाट जुगाए। संकटा फुटबल क्लबले राष्ट्रिय लीगमा पहिलो जित दर्ता गरेको छ। च्यासल स्टेडियममा आइतबार सम्पन्न खेलमा संकटाले काक्रे बिहार क्लबमाथि 4-0 गोलको प्रभावशाली जित निकालेको हो। जितसँगै संकटाले 2 खेलबाट 4 अङ्क पुर्याएको छ। काक्रे बिहारको भने लगातार दोस्रो हार हो। संकटाको जितमा अनिश महर्जन, कृष्ण बहादुर आले, विशाल तामाङ र ब्रेन्टमाङ किल्बोट बिगुनले समान 1 गोल गरे।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै तराई भूभागका थोरै स्थानहरूमा हुस्सू रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 22.6 डिग्री सेल्सियस, न्यूनतम 8.1 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 18.2 डिग्री सेल्सियस, न्यूनतम 4.2 डिग्री सेल्सियस। पोखराको अधिकतम 21 डिग्री सेल्सियस, न्यूनतम 7.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 24.1 डिग्री सेल्सियस, न्यूनतम 4.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम 24.8 डिग्री सेल्सियस, न्यूनतम 4.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ पर्सी उम्मेद्वारी दर्ता हुँदै निर्वाचनका लागि आज मध्यरातीदेखि आचार संहिता लागू हुने। पार्टीको आधिकारिकतालाई लिएर नेपाली कांग्रेस देउवा पक्षद्वारा सर्वोच्च अदालतमा रिट दर्ता। सुनसरीको धरानमा बस दुर्घटना हुँदा 5 जनाको मृत्यु र इरानमा हालै भएको प्रदर्शनका क्रममा हजारौं नागरिक मारिएका इरानका सर्वोच्च नेता आयतुल्लाह खमेनीको स्वीकारोक्ति। हिंसा भड़काउन अमेरिकाले मुख्य भूमिका खेलेको आरोप। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।